समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तरसम्वादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, मानव स्वास्थ्यलाई स्वस्थ र स्फूर्त राख्न खेलकुदको ठूलो महत्व छ। कुनै न कुनै शारीरिक व्यायाम, योग वा खेलकुद मार्फत हामी स्वस्थ र निरोगी बन्न सक्छौं। उमेर अनुसार आफूलाई मनपर्ने खेलकुदमा सामेल हुनु न्यूनतम शारीरिक र मानसिक स्वास्थ्यका लागि लाभदायक मानिन्छ। विश्वमा खेलकुदको इतिहास प्राचीनकालदेखि नै कोरिँदै आएको छ। पहिले पहिले खेलकुद हेर्न प्रत्यक्ष मैदानमै पुग्नु पर्थ्यो, तर आजको युगमा घरमै बसी विश्वका कुनै पनि भागमा भइरहेका खेल प्रतियोगिता हामी आफ्नै सुविधामा हेर्न पाउँछौ। खेल गतिविधिलाई आम दर्शक र पाठक माझ पुर्याउने कार्यमा खेल पत्रकारहरूको महत्वपूर्ण भूमिका हुन्छ। प्रत्येक संचार माध्यमले खेल गतिविधिलाई कुनै न कुनै रूपमा प्राथमिकतामा राख्ने गरेका छन्। संजोगले आज अन्तर्राष्ट्रिय खेलकुद पत्रकार दिवस परेको छ। यसै अवसरमा हामी पनि खेलकुदका विविध प्रसंगहरूमा केन्द्रित रहेर लामो समयदेखि खेल पत्रकारितामा सक्रिय रहँदै आउनुभएका नेपाल खेलकुद पत्रकार मंचका पूर्व अध्यक्ष निरञ्जन राजवंशीसँग कुराकानी गर्दैछौ। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। नमस्कार निरञ्जनजी, स्वागत छ रेडियो नेपालको यो प्रत्यक्ष प्रसारणमा।
नमस्कार, धन्यवाद।
अब आज यो विश्व खेलकुद पत्रकार दिवस परेको छ, यसको सन्दर्भ, यसको पृष्ठभूमि र यसको महत्वको विषयबाटै कुराकानी शुरू गरौं निरञ्जनजी।
1924 चाहिँ स्थापना भएको हो यो विश्व खेलकुद पत्रकार दिवस चाहिँ। त्यो बेलामा अन्तर्राष्ट्रिय रूपमा जति पनि खेल गतिविधिहरू हुन्थे ती सम्पूर्ण खेल गतिविधिहरूलाई चाहिँ सूचना सम्प्रेषण गर्ने क्रममा चाहिँ 1924 चाहिँ यो स्थापना भएको हो। त्यसपछि निरन्तर रूपमा विश्वका झनै 150 भन्दा बढी देशहरूमा यो विश्व खेलकुद पत्रकार दिवस मनाइन्छ। एआइपीएस भन्ने संगठन छ, अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ, त्यसको छाताभित्र चाहिँ सबै यो महादेशहरू समावेश छन्। त्यस अन्तर्गत एसियाभित्र चाहिँ हामी नेपाल पनि यसको एउटा चाहिँ महत्वपूर्ण सदस्य हौ। सन् 2006 चाहिँ नेपाल खेलकुद पत्रकार मञ्चले चाहिँ यो अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ एआइपीएसको चाहिँ सदस्यता प्राप्त गर्यो। त्यसपछि नेपालले पनि सबै खालका जति पनि गतिविधिहरू हुन्छन् विश्व स्तरका, ती सम्पूर्ण गतिविधिहरूमा, खेलकुदका गतिविधिहरूमा अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघले चाल्ने कदमहरूमा चाहिँ हामी सक्रिय सदस्यको रूपमा काम गरिरहेका छौँ।
अब नेपालकै प्रसंग लिँदाखेरि विभिन्न क्षेत्रका रिपोर्टिङहरू हुन्छन्, हामी कहाँ राजनैतिक रिपोर्टिङहरू होलान्, सामाजिक आर्थिक क्षेत्रका पत्रकारहरू क्रियाशील छन्। खेलकुद पत्रकारिताको अवस्था, हाम्रो जनशक्ति र हाम्रा प्राथमिकताहरू बारे पनि केही कुरा गरौं न।
नेपाली खेलकुद पत्रकारिता फस्ट आएको ठ्याक्कै भन्नुपर्दाखेरि चाहिँ लामो समय भएको छैन। नेपालमा अब खेलकुद पत्रकारिताले एउटा विधागत स्वरूप लिएको भन्ने हो भने 2046 पछि जब प्रजातन्त्र उदय भयो र प्रेस एउटा स्वतन्त्र रूपमा अगाडि बढ्यो, त्यसपछि अलिकति यसले चाहिँ विधागत रूपमा भन्नाले चाहिँ खेलकुद चाहिँ एउटा चाहिँ नियमित स्तम्भको रूपमा सुरु भएको चाहिँ त्यसपछि हो। दैनिक पत्र पत्रिकामा अथवा चाहिँ टेलिभिजनहरूमा सबै ठाउँहरूमा चाहिँ खेलकुद पत्रकारिता चाहिँ एउटा नियमित रूपमा चाहिँ यसको चाहिँ समाचार सम्प्रेषण हुनुपर्छ भन्ने मानसिकता चाहिँ त्यसपछि सुरु भयो र त्यो छाङ्गिँदै जाने क्रममा चाहिँ 2060 पछि भन्छौँ हामी चाहिँ त्यसपछि चाहिँ अलिकति यसले चाहिँ विधागत रूपमा पनि अलिकति व्यावसायिक, अलिकति एउटा चाहिँ विधाभित्रको विधा भन्न खोजेको चाहिँ अब खेलकुदमा त थुप्रै छ नेपालमा, झनै 200 त राष्ट्रिय खेल सङ्घहरू नै छन्। ती सबै खेल सङ्घहरूको हामीले समाचार सम्प्रेषण गर्दाखेरि पत्रकारलाई त एकदमै ज्यादै कठिन कार्य हो। अहिले आएर चाहिँ एउटा चाहिँ विधागतमा चाहिँ फुटबलको मात्र रिपोर्टिङ गर्ने, क्रिकेटको मात्र रिपोर्टिङ गर्ने खालको चाहिँ त्यो युग चाहिँ अहिले सुरु भइसकेको छ बिस्तारै भन्नाले। ठ्याक्कै भन्नुपर्दाखेरि हिजोका दिनहरूमा जति पनि खेलकुद गतिविधि भए पनि त्यसको समाचार चाहिँ राम्रै सम्प्रेषण हुँदैनथ्यो। इतिहास खोतल्ने हो भने चाहिँ खालि ठुला नेताहरू चाहिँ खेलकुद गतिविधिमा संलग्न भएको बेलामा मात्रै चाहिँ समाचारहरू आउँथ्यो भन्थ्यो। आजकल चाहिँ त्यो एउटा चाहिँ व्यावसायिक रूपमा चाहिँ परिणत हुन थालेको देखिन्छ।
अब सुरु सुरुका दिनहरूमा हामीले पनि नेपालमा होइन फुटबलका कमेन्ट्रीहरू रेडियोबाट प्रसारण भइरह हामी सुन्थ्यौं, विस्तारै टेलिभिजन स्थापित भएपछि त्यसको भिजुअल होइन दृश्यहरू पनि आउन थाले, पत्र पत्रिकाहरू पनि विस्तारै यहाँले भने जस्तै प्राथमिकतामा राख्दै गरे। अब यो क्षेत्र पत्रकारिताको पनि अलिकति विशिष्ट क्षेत्र यसकारणले छ कि यहाँ स्वयं पत्रकार आफै मैदानमा खटिनुपर्छ, प्राविधिकहरू चाहिँ क्यामराम्यानहरू निकै चुनौतीपूर्ण अवस्थामा पनि उनीहरू काम गरिरहेका हुन्छन् खेल मैदानमा होइन। अब यो अवसर जुटाउनको लागि नेपालमा अथवा विश्व मञ्चमा हेर्दाखेरि पत्रकारहरूका लागि दक्षता अभिवृद्धि गर्ने खालका तालिमहरू पनि सञ्चालन भइरहेका होलान्, कसरी आफ्नो क्षमता विकास गरिरहेका छन् खेल पत्रकारहरूले?
हजुर, यो खेलकुद पत्रकार तपाईँले भन्नुभयो जस्तै अलिकति प्राविधिक विषय हो, कुनै पनि खेलको समाचार सम्प्रेषण गर्दाखेरि त्यो खेलको नियमहरूसँग राम्रै जानकार हुनुपर्छ, त्यसले गर्दाखेरि अलिकति गाह्रो छ, अलिकति प्राविधिक छ र अरू पत्रकारिताभन्दा अलिकति फरक छ यस मानेमा। र वास्तवमै भन्ने हो भने विगतमा पत्रकारिता गर्ने जति पनि सदस्य साथीहरू हुनुहुन्छ उहाँहरूले अब यो प्रविधिसँग जोडिनुको लागि होइन त्यो सायद चाहे त्यो क्यामेरा होस्, चाहे आवाज होस्, चाहे हामी प्रिन्ट मिडियामा काम गर्ने साथीहरू होस्, अलिकति गाह्रो थियो। विश्व परिवेशमा चलिआएका अन्तर्राष्ट्रिय समाचारहरू कसरी लेखिन्छ भन्ने कुराहरूबाट सिक्दै सिक्दै नै अगाडि आएको देखिन्छ। पछिल्लो समयमा आएर चाहिँ अब यसको हरेक खेलको चाहिँ नियमहरू सिकाउने, त्यो नियमका सबै बुँदाहरूसँग अवगत गराउने होइन, र कसरी चाहिँ यो खेलको समाचार सम्प्रेषण गर्ने भन्ने खालका प्रशिक्षणहरू दिने, त्यस्तो चाहिँ क्रम चाहिँ सुरु भएको छ अहिले पछिल्लो समयमा। चाहिँ अब हामी अब नेपाल खेलकुद पत्रकार मञ्चसँग आबद्ध छौँ, हामीले के गर्न थालेका छौँ भन्दाखेरि अब कुनै खेल सँग हामी जोइन्टली चाहिँ कामहरू गर्ने, जसरी फुटबल सङ्घ र खेलकुद पत्रकार मञ्च मिलेर चाहिँ फुटबलको नियमसँग सम्बन्धित विषयहरूमा प्रशिक्षण गर्ने, त्यसरी नै भलिबल क्रिकेट सबै खेल सँगसँग बसेर प्रविधि यो के हो त, यो कसरी यसको नियमहरू हुन्छन्, कसरी यसको चाहिँ रिपोर्टिङ गरिन्छ भन्ने कुराहरू चाहिँ अहिले हामीले चाहिँ त्यो कामहरू गर्न थालेका छौँ। विगतमा चाहिँ सबै विषयहरू हामीले अन्तर्राष्ट्रिय न्युजहरू कसरी चाहिँ लेखिन्छ भन्ने कुराहरू हेर्दै सिक्दै नै अगाडि आएको देखिन्छ।
आदरणीय श्रोताहरू, अन्तर्राष्ट्रिय खेलकुद पत्रकारिता दिवसको अवसर पारेर आजको अन्तरसंवादमा हामी खेलकुदका विविध प्रसंगहरूमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष निरञ्जन राजवंशीसँग। निरञ्जी, अब हाम्रो नेपालकै सन्दर्भमा कुरा गर्दा होइन, विशेष गरी विभिन्न खेल सम्बन्धी संस्थाहरू पनि छन् होइन, अब प्रत्यक्ष खेलको रिपोर्टिङ सँगसँगै यो भित्र भएका अरू गतिविधिलाई पनि समाचारमा प्राथमिकताका साथ हामी समावेश गरिरहेका देख्छौं। नेपाल ओलम्पिक कमिटिको, यो क्रिकेट संघको भयो, एन्फाको, यो विवादहरू आउने गर्छ नि, खेल मैदानभन्दा बाहिरका विषयहरूले पनि यदा कदा प्राथमिकता पाइरहेका छन्। नेपालमा स्थापना भएका खेलकुद सम्बन्धी संस्थाहरू कतिको पारदर्शी छन्, कतिको खेलाड़ीहरू मैत्री छन्, कतिको खेलाड़ीलाई चाहिँ प्रोत्साहित गरिरहेका छन्, एक्सपोजरहरू अन्तर्राष्ट्रिय मञ्चमा कसरी दिएका छन्, कसरी फंक्सन भइरहेको छ यो क्षेत्र?
हजुर, अब यो चाहिँ कस्तो भयो भन्दाखेरि अब नेपाली खेलकुद संघको अवस्था भनौँ अथवा समग्रमा नेपाली खेलकुद क्षेत्रको दुर्भाग्य भनौँ, खेल गतिविधिहरू भन्दा पनि त्योभन्दा बाहिरका विषयहरू चाहिँ अहिले प्राथमिकतामा पर्दै आएको छ लामो समयदेखि। त्यो किन भन्दाखेरि एउटा संस्थाले त्यो खेललाई कसरी अगाडि बढाउँछ, त्यो खेलमा कतिको बिजी गराउँछ, खेलाडीहरूलाई कतिको सहभागिता गराउँछ राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा, ती सबै कुराहरू खेलका गतिविधिहरू बढ्न थाल्यो भने चाहिँ हामी सम्पूर्ण खेलकुद पत्रकारहरूको ध्यान चाहिँ त्यो मैदानभित्र हुन्छ, खेलाडीहरूले कसरी खेलिरहेका छन्, उनीहरूको प्रगतिको बारेमा, खेलाडीहरूको प्रोफाइलहरू होइन, उनीहरूको सफलताहरूको कथाहरू चाहिँ खेल पत्रकारहरूले लेख्न पाउने भए, बोल्न पाउने भए। तर अधिकांश खेल संस्थाहरू नेपालमा व्यावसायिक छैनन्, अधिकांश भन्दाखेरि पनि मुख्य मुख्य खेलहरू भनौँ न, भर्खर तपाईँले भन्नुभएको जस्तै क्रिकेट, फुटबल अथवा चाहिँ खेल संस्थाहरू, ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषदहरू, ती संस्थाहरू पनि व्यावसायिक हुन नसक्ने र तिनीहरूभित्र विवादै विवादहरू, आन्तरिक व्यवस्थापनका कुराहरू, आन्तरिक राजनीतिका कुराहरूले बढी स्थान पाउने, जसले नेपाली खेलाडीहरूको खेललाई प्रत्यक्ष रूपमा असर गर्छ, त्यस्ता विषयहरूले प्राथमिकता, त्यो विषयहरू चर्चामा जाने हुनाले अधिकांश खेल पत्रकारहरूले खेल राजनीतिलाई पनि एउटा चाहिँ मुख्य अङ्गको रूपमा चाहिँ प्राथमिकता दिनुपर्ने एउटा बाध्यतात्मक अवस्था छ। कतिसम्म छ भन्दाखेरि अब मैले फुटबल गतिविधि फुटबल मैदानभित्रको 90 मिनटको खेलको बारेमा खेलाडीहरूको बारेमा उनीहरूको खेलाडीहरूको योग्यताको बारेमा उनीहरूको सफलताको बारेमा भन्दा पनि मैले एन्फाभित्र फुटबल सङ्घभित्र भएको राजनीति त्यहाँ पदाधिकारीहरू बिच भएको गुटबन्दी तिनीहरूको चाहिँ भ्रष्टाचारको कुराहरूदेखि लिएर अनेक उनीहरूको काण्डहरू मलाई बढी थाहा छ भने चाहिँ म राम्रो खेलकुद पत्रकार हुने भएँ, खेल राजनीति बुझ्दैको पत्रकार भनेर अलिकति प्राथमिकतामा म पढ्ने भएँ। खेलकुद बुझ्ने खेलाडीहरूको खेल बुझ्ने भन्दा पनि खेल राजनीति बुझ्नुपर्ने अवस्था छ कि अहिले, त्यो चाहिँ दुर्भाग्य हो र अब त्यो त्यसले प्राथमिकता नै पाउँदै आएको छ। यो चाहिँ अब नेपालको खेल संस्थाहरूले गर्न खेलकुद गतिविधि भन्दा पनि बाहिरको विषयहरूमा बढी ध्यान दिँदाखेरि यो अवस्था चाहिँ आइरहेको छ।
हजुर, जस्तो अब कतिपय खेलकुदको प्रसङ्ग आउँदाखेरि कति खेलाडी र कति अफिसियल सहभागी हुने भन्ने कुराहरू चाहिँ यो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल बाहिर जाने प्रसङ्गले चाहिँ अलिक प्राथमिकता पाउँछ। अब अभ्यासहरू गर्दाखेरि खेलाडीलाई त्यति प्राथमिकता दिइँदैन जति उनीहरूलाई एउटा पोषण होइन डायटहरूको व्यवस्था गर्नुपर्ने, अभ्यासका लागि चाहिँ मैदानहरू क्लोज क्याम्पहरू चाहिँ आयोजना गरेर उनीहरूलाई एकदमै होइन अपडेट गराइरहनु पर्ने, उनीहरूलाई स्फूर्त राखिरहनु पर्ने, यो चुनौती भन्दा पनि यो यो खेल राजनीतिले चाहिँ कहिलेकाहीँ खेलाडीका प्राथमिकताका विषयहरूलाई सधैँ ओझेलमा पार्यो, डोमिनेट गर्यो भन्ने खालका प्रतिक्रियाहरू कतिपय अवस्थामा खेलाडीहरू स्वयंले पनि व्यक्त गरेका छन्। त्यस्तै हो स्थिति,
यो तपाईँले भन्नुभएको स्थिति ठ्याक्कै छ, अहिलेसम्म छ। अब दुर्भाग्यवश अब त्यो स्थिति छ। त्यो किन छ भन्दाखेरि अब यसमा दुई पक्षहरू छन्। एउटा चाहिँ अब सरकारले सञ्चालन गर्ने खेलकुद गतिविधिहरू जसमा चाहिँ ओलम्पिक, एसियाली खेलकुद, दक्षिण एसियाली खेलकुद जस्ता ठुला ठुला अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा चाहिँ यो यी कार्यहरू बेसरी हुने गरेको छ होइन। अब तपाईँको भन्नुहोस् न, ओलम्पिक खेल भएको छ होइन, टोकियो ओलम्पिक भयो मानिलिउँ 2020-21 त्यसमा चाहिँ एउटा बक्सिङ सङ्घको अध्यक्ष स्विमिङ सङ्घको म्यानेजर भएर जान्छ हेर्नुहोस् है, टेक्वान्डो सङ्घको म्यानेजर कुनै टेक्वान्डो सङ्घको अध्यक्ष जुडो खेलमा म्यानेजर भएर टिम लिडर भएर गइरहेको छ। त्यस्तो कुराहरू जब खेल संस्थाहरूले नै त्यस्ता कामहरू गर्छन् भने त्यो त अब समाचारको विषय बन्ने नै भयो नि होइन। अब एसियाली खेलकुद भन्यो तपाईँको, अब युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषदका आदि उदी भन्दा बढी मान्छेहरू उता चाहिँ त्यो अन्तर्राष्ट्रिय मञ्चमा पुगेर आउँछन्। आवश्यकता अनावश्यकता हुँदाखेरि पनि त्यति हुल मान्छेहरू पुगेर आउँछन्। दक्षिण एसियाली खेलकुदमा त अब धेरै नै तपाईँको भनौँ न राष्ट्रिय खेल वर्षको आदि उदी चाहिँ रङ्गशाला नै खाली जस्तो भएर आउँछ। भनेको चाहिँ खेलसँग सम्बन्धित प्राविधिक विषय प्राविधिक ज्ञानका लागि आवश्यक व्यक्तिहरू नगई नहुने व्यक्तिहरू र सम्बन्धित मान्छेहरू गइरह्यो भने त असाध्य नै राम्रो हो होइन। चाहिन्छ भने एउटा खेलाडीको पछाडि 20-30 जना चाहिँ प्राविधिकहरू पछि पछि लाग्छ भने त्यो टेक्निकली राम्रै विषय हो, तर त्यहाँ पुगेर त्यो ठाउँमा गएर सम्बन्धित कामहरू गरिदिँदैनन् र घुमेर फर्किदिन्छन्। त्यसले गर्दाखेरि चाहिँ एउटा चाहिँ असाध्यै एउटा चाहिँ नराम्रो एउटा परम्परा छ अन्तर्राष्ट्रिय खेलकुदमा। अरू विषयहरू अरू भनेको जस्तै फुटबल सङ्घले गर्ने कार्यक्रमहरू, क्रिकेट सङ्घले गर्ने कार्यक्रमहरूमा पनि त्यही नै रोक छ। अब अमेरिकामा भर्खरै वर्ल्ड कप डिभिजन 2 एउटा खेल भयो होइन क्रिकेटको, अब झन्डै झन्डै सम्पूर्ण नेपाल क्रिकेट सङ्घ पदाधिकारीहरू त्यहाँ पुगे जुन आवश्यक थिएन। त्यस्ता कुराहरू चाहिँ विदेशमा जाने विषयमा चाहिँ खेल पदाधिकारीहरूको म चाहिँ एकदमै असाध्य बढी छ, आवश्यकता भन्दा बढी।
अब अर्को विषय भनौँ न, पूर्वाधारको विकास भन्छौ होइन, क्रिकेटको रंगशालाको लागि चाहिँ चितवनमा धुर्म सुन्तलीले प्रयास गरे, त्यो एउटा अधुरो रहेको छ। काठमाडौँमा पनि मूलपानीको क्रिकेट मैदान अझै पूरा हुन सकेको छैन। देशका विभिन्न भागमा चाहिँ रंगशालाहरू बनाउनुपर्छ भन्ने आवाज उठेको छ। कतिपय ठाउँमा लथालिङ्ग छ, जग्गा जमीनहरू लिएर त्यतिकै खाली राखिएको छ, दुरूपयोग भएका घटनाहरू छन्। यो पूर्वाधार विकासतर्फ जुन सक्रियता राष्ट्रले राज्यले लिनुपर्ने हो त्यसमा अलिकति कमी भयो भन्न सकिन्छ।
पूर्वाधार त अब एकदमै आधारभूत विषय भइ नै हाल्यो, तर यही विषयमा पनि अब नेपाली खेलकुद चाहिँ गरिब छ भन्दाखेरि फरक परेन। सम्पत्तिको दृष्टिकोणले हेर्ने हो भने देशभरि नै राष्ट्रिय खेलकुद परिषदको राष्ट्रिय खेलकुद परिसँग धेरै नै बढी सम्पत्ति छ। त्यो जमिनहरू छ जुन चाहिँ अरू संस्था भन्दा खेलकुद परिषद चाहिँ धनी पनि मानिन्छ, तर त्यहाँनिर बन्ने पूर्वाधारहरूमा चाहिँ जति बन्नुपर्ने हो जुन जुन दृष्टिकोण दिनुपर्ने त्यो चाहिँ पुग्न सकेको छैन। अब मूल पानी तपाईँले भन्नुभयो 20-21 वर्ष भइसक्यो एउटा रङशाला बन्न सकेको छैन, त्योभन्दा ठुलो नमुना इक्जाम्पल अरू के हुनसक्छ? र अरू अरू चाहिँ पूर्वाधारहरू पनि जस्तै अब प्राय नेपालमा खेल पूर्वाधार चाहिँ ठुला राष्ट्रिय खेलकुद यो जुन नेसनल गेम हुन्छ नि वृहत राष्ट्रिय खेलकुद त्यो बेलामा बनेको छन् र त्यो बेलामा बनाउने क्रममा चाहिँ जहिले पनि एकदम हतारमा बनाउने लेट आवरमा काम गर्ने र एकदम हतारमा अब भइ नै अब कार्यक्रम भोलि नै गेम छ आजसम्म सकाउनु पर्ने स्थितिमा हतारमा पूर्वाधार बनाउँदाखेरि चाहिँ ती पूर्वाधारहरू खेल सकेपछि बिग्रिन गएको अवस्था धेरै छ। त सरकारले पनि जुन बजेट नेपाली खेलकुदलाई छुट्याउँछ त्यो बजेट 0.1 पनि भन्दा कम छ र त्यो पूर्वाधार एकदमै थोरै रूपमा आउने भए हुनाले पनि एउटा ठुला भनौँ न रङ्गशाला जस्तो कुराहरू कभर हल जस्तो कुराहरू अरू सब खेलका चाहिँ पूर्वाधारहरू बन्दमा चाहिँ बजेटको अभावले पनि एक त बजेटको अभाव त्यसपछि आएको बजेटको चाहिँ सही सदुपयोग चाहिँ हुन सकेको देखिएको छैन।
अब खेलाडीहरू स्वयं चाहिँ एउटा निश्चित समयमा उनीहरू लाइमलाइटमा आउँछन् होइन स्टार खेलाडीहरू पनि भनेर भनिन्छ, त्यो छोटो समयभित्र उनले जे उपलब्धि गरे त्यसैलाई आधार मानेर अलि समयभन्दा अगावै होइन उमेर छँदा छँदै अट्टाकट्टा हुँदाहुँदै पनि रिटायरमेन्ट लिनुपर्ने अवस्था हुन्छ भनौँ न, कतिपय युवा खेलाडीहरूले पनि 30-35 वर्षको उमेर हुने बित्तिकै उनीहरू चाहिँ खेलबाट सन्यास लिने भन्छन् र अरू वैकल्पिक व्यवसायतर्फ जान खोज्ने हुन्छन्। अनि अर्कोतर्फ अब खेलाडीहरूले सायद अब यो सेन्सिटिभिटीले गर्दा होला कहिलेकाहीँ आफ्नो छविलाई कायम राख्न म्याच फिक्सिङ डोपिङ जस्ता चाहिँ विवादमा खेलाडीहरू पनि फसिरहेका छन् होइन, यो यो जन्जालबाट यो विकृतिबाट खेलाडीहरूलाई बाहिर निकालेर एउटा निश्चित भविष्य सुनिश्चित गर्नको लागि खेलाडीको हकहितको लागि हामी के गर्न सक्छौं?
अब तपाईँले भन्नुभएको छ यसमा दुईवटा पक्षहरू देख्छु म। एउटा चाहिँ हामीले जतिसुकै ठुलो कुरा गरे पनि नेपाली खेलकुद क्षेत्र व्यावसायिक हुन सकेका छैन र त्यो भनेको नेपाली खेलाडीहरूले खेलेरै मजाले बाँच्न सक्छु भन्ने अवस्था अहिलेसम्म छैन। त्यसो हुँदाखेरि जति ट्यालेन्टहरू जन्मिएका छन् जति प्रतिभाहरू अहिले हामी नेपाली खेलकुदमा जति ठुला ठुला नामहरू सुनेका छौँ तिनीहरूको आयु चाहिँ एकदमै छोटो हुने गरेको छ। केही खेलहरू छोड्ने हो भने यो चारवटा खेलहरूलाई छोड्ने हो भने बाँकी खेलका खेलाडीहरू छन् कति बढी पीडित छन् भन्दाखेरि भर्खरै म रग्बीको एउटा नेसनल टिम लिएर बङ्गलादेश गएँ होइन, 10-15 वर्ष भइसक्यो रग्बी जस्तो खेलमा खेलाडीहरू दिनरात लागिरहेका छन् तर उनीहरूसँग केही पनि छैन कि उनीहरूले एक रुपियाँ त्यहाँबाट कमाउन सकेका छैन भनेपछि त्यो खेलका म नेसनल प्लेयर हुँ भन्ने भनाउँदा खेलाडीहरू कति दिन टिक्न सक्छ? उनीहरू त पलायन हुन्छ हराउँछ नै। र अर्को तपाईँको फुटबलमा फुटबल जस्तो नेपालको इक्जाम्पल दिनु पर्दाखेरि सबैभन्दा बढी व्यावसायिक भनेको खेल नै फुटबल हो, त्यसका राष्ट्रिय टिमका खेलाडीहरू भन्नुहुन्छ भने भर्खरै सुमन लामा भने एउटा एकदम राम्रो खेलाडी आशिष लामा भनेको यो लिगमा सबैभन्दा बढी गोल गरेर चर्चा कमाएको खेलाडीहरू अहिले अस्ट्रेलियामा गएर उनीहरू पलायन भइसके होइन। र जति तपाईँले हामीले धेरै नामहरू सुनिरह हुन्छौँ चर्चित खेलाडीहरू तिनीहरू प्राय 90% भन्दा बढी खेलाडीहरू चाहिँ विभागमा आबद्ध छन् नेपाल पुलिस सशस्त्र नेपाली सेनामा छन् र उनीहरूले चाहिँ आफूलाई एउटा भनौँ न बेसिकली जीविकोपार्जन गर्न सकिरहेका छन् र उनीहरू टिकिरहेका छन्। नभए पब्लिक चाहिँ प्लेयरहरू खोज्ने हो भने एकदम रियर तपाईँको 5% नेपालमा होला होइन, बाकी कि विदेश गएका छन् कि यहाँ पेसा परिवर्तन गरेका छन्।
टिक्नलाई चाहिँ निकै गाह्रो नै हम्मे हम्मे छ। समय यति नै रह्यो निरञ्जनजी आजलाई, होइन अन्य विषयहरूमा पनि फेरि पनि संवादको क्रम जारी राखौंला। यहाँलाई हार्दिक धन्यवाद र साथै आज यो खेलकुद पत्रकार दिवसको अवसरमा यहाँ मार्फत सम्पूर्ण खेल पत्रकारहरूलाई पनि हामी रेडियो नेपालको तर्फबाट शुभकामना व्यक्त गर्छौं। धेरै धन्यवाद यहाँलाई।
थ्याङ्क यू।
त आदरणीय श्रोताहरू, अन्तर्सम्वादको निर्धारित समय सकियो। हामी अन्तर्राष्ट्रिय खेलकुद पत्रकार दिवसको सन्दर्भ पारेर नेपाल खेलकुद पत्रकार मंचका पूर्व अध्यक्ष निरञ्जन राजवंशीसँग कुराकानी गरिरहेका थियौं। प्राविधिक साथी उत्तम पाण्डेलाई धन्यवाद। म हरिशरण लामिछाने पनि विदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।